उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आज पनि दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहार लिएर आएका छौं। यो उपन्यास 5 श्रृंखलासम्म हामीले वाचन सुनिसकेका छौं। अब यसै उपन्यासको 6 श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ 89 बाट। त्यो स्वास्नी मान्छेको अँगालो फुस्किन्छ। म किम्रेकको विकृत स्वरलाई महत्व दिन्न। त्यो स्वास्नी मान्छेमा अहिलेसम्म रहिरहेको डरलाई मुस्कानले मेट्ने कोसिस गर्दै भन्छु, जसको ज्यान बचाए त्यही आफ्नो शत्रु भएर निस्कन्छ भनेको कुरा यही हो फ्राउलिन। त्यो स्वास्नी मान्छे भालु भएतिर पाइला सार्छ। किम्रेकको आँखाको रङ अहिलेसम्म बदलिएको छैन। झालखानाबाट भाग्नुभन्दा अघिको नाजी अहमले छोएको जर्मन अफिसर भइरहेको छौ। हिटलरले लगाएको नित्सेको सुपरम्यानको परिभाषा भइरहनेछौ। भगवान् असाधारण शक्ति भएका महापुरुषहरूमा साकार हुन्छन् भन्ने नित्सेको बनाइले मेरो देशको बुद्धलाई इङ्गित गर्छ, जनकलाई इङ्गित गर्छ भन्ने कुरालाई बिर्सिराखेको छ उसले। मेरो देशको हिमाल उदात्त, मेरा देशका खोलाहरू उदात्त, मेरो देशका पशुपतिनाथ उदात्त, मेरो देशका जनक उदात्त, बुद्ध उदात्त। म उदात्त देशको मान्छे। म मधुकैटप र हिरण्यकशिपुको आदर्शलाई आदर्श नमान्ने जातिको मान्छे। त्यो स्वास्नी मान्छे भालुनिर बस्छ र त्यसलाई हेरिरहन्छ। मानौ ऊ हेन्ड्रिकको जजलकोलाई खोज्न थाल्छ। तर त्यहाँ कहाँ हेन्ड्रिक, त्यहाँ त छन् खाली भालुका लामा लामा नङ्ग्रा, तिखा तिखा दाँत झस्किन्छ ऊ। किम्रेकको सोच्ने शक्ति सन्तुलित भइसकेको छैन। ऊ मलाई र त्यो स्वास्नी मान्छेलाई छाडेर फेरि बासैतिर फर्किन्छ। मलाई भालुको शिकार भएको पनि बेसै लागिरहेको छ। जाडोयामको निमित्त त्यो छाला निकै काम लाग्दो हुन्छ। छाला काटेर म त्यो स्वास्नी मान्छे सँगसँगै फर्कन्छु। तर आज हाम्रो नयाँ कटेरोमा प्रवेश हुँदैन। त्यसको भोलिपल्टको दिन पनि बित्छ। पर्सिपल्ट नयाँ कटेरोमा प्रवेश गर्दा किम्रेकले आफूलाई नियन्त्रण गरिसकेको हुन्छ। उसको अनुहारमा देखिएको म प्रतिको उदासीन छाया मेटिसकेको छ। आफ्नो लवजलाई रुमानी बनाउँदै ऊ भन्छ, त्यो तिम्रो कोठा बेरगीत, राम्रो, साह्रै राम्रो। कुनै नौलो सिङ्गारको सामग्री भेटाएकी बालिका चाहिँ त्यसै खुसी हुन्छ ऊ। मान्छेको जाति पनि कस्तो, हिजोको भयानक त आजको निमित्त भयानक नै हुँदैन उसका लागि। केवल बीचको एक दिन अघि ऊ जङ्गलमा मृत्युमा झन्डै झन्डै अनुवाद हुन लागेकी थिए भन्ने कुराको सम्झना नै रहँदैन उसलाई। बरु त झन् झन्पो जर्मनीबाट यो जङ्गलमा भर्खर शिकार खेल्ने उद्देश्यले पसेकी स्वास्नी मान्छे चाहिँ प्रतीत हुन्छ ऊ। कोठाको चारैतिर हेरेर ऊ मपट्टि फर्किँदै भन्छ, आहा अनन्त, यो झ्यालबाट बगैँचा छर्लङ्ग देखिँदो रहेछ। म यहाँबाट पनि बगैँचाका एउटा एउटा बिरुवाहरूलाई गन्न सक्छु। लएर ताल पनि देखिँदो रहेछ। आफ्नो कुरा टुङ्ग्याउँदा नटुङ्ग्याउँदै ऊ फेरि बाँसको खाटमाथि बसेर त्यो बलियो छ कि छैन भनेर जाँच्न झैँ थाल्छ। किम्रेक उनीरै उभिएर भन्छ, त्यो जङ्गली फुलको बगैँचासित यत्रो ठुलो माया, यो अस्थायी बगैँचाप्रति लोभ नगर बिरगित। स्थायी के नै छ र किम्रेक, तिमी अस्थायी, म अस्थायी, हामीले भोगेका र भोग्ने समयहरू अस्थायी, यसप्रतिको मोहले के बिगार गर्छ र? ऊ जवाफ दिन्छ, मोह यहाँका फुलहरूलाई होइन जर्मनीका फुललाई गर्नु बेस, मोह यहाँको माटोलाई होइन जर्मनको माटोलाई गर्नु बेस। आजदेखि हामी वायरलेसलाई बनाउन थालौँ, म यही कोठामा ल्याउँछु त्यसलाई, त्यसलाई माया गऱ्यौँ भने हामी छिट्टै पुग्न सक्छौँ हाम्रो धरतीमा। मलाई बुझ बेरगीत, म पराई होइन, नपुगेर पो के बिग्रिन्छ? ऊ फेरि सोध्छ, तिमी त यस्तो कुरा गर्छौ मानव तिमीलाई सभ्य संसारसित कुनै सम्बन्धै छैन। वास्तवमा किम्रेक, हाम्रो परिभाषामा सभ्य संसार भनेको त्यही होइन जहाँ जिन्दगीहरूको सास निसासिन्छ। अस्पतालका घाइतेहरूको चित्कार सुन्दा सुन्दा म निसासिसकेको छु। मुर्दाहरूलाई हेर्दा हेर्दा आफै मुर्दा चाहिँ भइसकेकी छु। बेलुका हेर मुर्दा र रोगी, बिहान हेर मुर्दा र रोगी। कसैको खुट्टा काट, कसैको हात काट, कसैको पेट चिर, सभ्यताको नाम उडिरहेको यो युद्धको धुवा सुँग्दा सुँग्दा अगाइसकेकी छु किम्रेक। अस्पतालभित्र पस युद्धको गन्ध, सडकमा हिँड युद्धको गन्ध, घरभित्र पस युद्धको गन्ध, सपनामा युद्धको गन्ध, विपनामा युद्धको गन्ध, भन त्यो गन्धमा कसरी सास फेर्ने? त्यसलाई दुर्गन्धी तुलायो कसले? ऊ सोध्छ मान्छेभित्र निवास गरेको गनाउनेपनले। म कसैलाई दोष दिन्न किम्रेक, कसैलाई दोष दिनु नै पर्छ भने म दोष दिन्छु यही गनाउने सभ्यतालाई, मान्छे मात्रको गनाउने सभ्यतालाई, मान्छे मात्रको गनाउने रूपलाई। म त्यसरी हेर्दिनँ बेरगीत, त कसरी हेर्छ? ऊ सोध्छे मेरो हिसाब सोझो छ। मित्र राष्ट्रले हामीलाई पनि मान्छे हुन् भन्ने आँखाले प्रथम विश्वयुद्धभन्दा पहिले नै हेरेको भए न यो युद्ध हुने थियो न विश्वको वातावरण दुर्गन्धी हुने थियो। म राजनीतिज्ञ होइन किम्ब्रिक, ऊ उत्तर दिन्छे। म एउटा डाक्टर हुँ, युद्धलाई बुझाइराख्ने पक्षमा छैन म। युद्धलाई टाढा पार्न खोज्दै म टाढा हुने भएको भए फेरि के चाहियो र? अहिले त टाढै छु कि सधैँ नजिकको भए हेर्न थाल्यो भने मै जस्तो रोगी रागी भइहाल्छ नि। त्यो स्वास्नी मान्छे फेरि हाँसिदिन्छे। उसको यो मोहिनी हाँसोबाट आफूलाई तटस्थ राख्न सके निश्चय पनि म उसको मुसाको दाँत झैँ टम्म मिलेको दाँतलाई एक एक गरेर गन्न सक्छु। त्यो स्वास्नी मान्छे आफ्नो हाँसोलाई बिचमै भाँचेर भन्छे, बोछाड्नु सर किम्ब्रिक, त्यो कुरालाई तीन तीन महिनासम्म लगातार परिश्रम गरेर तपाईँहरूले यो नयाँ कटेरो तयार गर्नुभएको छ। युद्धमा एउटा मोर्चा जित्नुभन्दा कम महत्त्व राखेको छैन यो कटेरोले। यस खुसीमा भोजको आयोजना किन नगर्ने हामीले? यहाँ भोज, किम्ब्रिक हाँस्छ अविश्वासका छिट्टाहरू उडाएर। यो होइन बिर्गित, यो त गाउँ हो, के भयो त त्यसले? अनि भोजमा भाग लिने को को नि? को नि अब हामी तिनजना, तिनजना भन्दा बढी राख्ने मन भए ढेडु बाँदर बाँदरले निन्दा गरे पनि हुन्छ। तिनजनाको भोज पनि भोज, भोजको आनन्द आउला जस्तो लाग्दैन मलाई बिर्गित। त्यो त भोगेपछि थाहा हुन्छ अर किम्ब्रिक। किम्ब्रिक सङ्कालो किसिमका आँखा मात्रै चिप्लाइदिन्छ, तर म मात्र मुस्कुराइदिन्छु। सभ्यता कसरी टाँसिँदै गइरहेछ हामीमा, यस्तो लाग्छ खुसीको अभिव्यक्तिका तरिकाले नै सभ्यता र संस्कृति जन्माइदिन्छ। यो जङ्गली चकमन्नताभित्र आज फेरि एउटा सजावटको जन्म हुँदैछ। हर्षका सारा पखेटालाई उज्यालो तेलाउने मनसायले त्यो स्वास्नी मान्छेले एउटा जर्मनी गृहस्थी स्वास्नी मान्छेको चोला लिएकी छे। ऊ मेरो देशका आमा दिदी र बहिनी जस्तै नै छे गृहस्थीको मामिलामा। ऊ भन्छे, तिम्रो देशमा मात्र होइन अनन्त, हाम्रो देशमा पनि पकाउने तुलाउने खुवाउने पियाउने घर सिँगार्ने काम आमा दिदी र बहिनीहरूले नै लिएका हुन्छन्। जनावरको बोसोमा दर्जनौँ चिराग बनाएर राखेकी छे। जङ्गली फुलका माला अनि बाँसका गबुवाहरू र कछुवाका खप्परहरूलाई फुलदानी तुलाएर हाम्रो नयाँ कटेरोलाई सिँगार्दैछे ऊ। उठ्ने बित्तिकै उसले भनेअनुसार एउटा मृग र दुईवटा कुखुराको शिकार गरेर उसको अगाडि लडाइदिइसकेको छु मैले। छाला झिकेको हरिणलाई एउटा लामो घोचोमा उनेर काठको त्रिखुट्टीमा झुन्डाई आगोको रापमा सेकाउँदैछु म। किम्ब्रिक आज निश्चय नै वायरलेसलाई बिर्सन सकिरहेको छ। उसको छातीलाई उसको गाउँको निस्विन्टरले आज चिथोर्न सकेको छैन। आज ऊ गीतकार भएको छ, कवि भएको छ। ऊ गीतको कडीलाई गुनगुनाइरहेछ, म बुझिरहेको छु। जहाँ भए पनि नबिर्सिएर मलाई, मर्दै अनि बिउजदै अनगिन्ती दिन बिते, हुन सकेन पुरा चाहना मेरो, विपद धेरै सएँ, नबिर्स मलाई। अगाडि बाँसको टेबुललाई सजाउन लागेकी त्यो स्वास्नी मान्छे किम्ब्रिकको गीतमा ताली दिन थाल्छे, ताली दिँदा दिँदै नाच्न थाल्छे। मेरो देशको लक्ष्मी पूजाको पर्व अवतीर्ण हुन लागे चाहिँ आकाशमा सनाई फैलिरहेको गर्मी डाक्ने झरीको बादल कालो हुन थाल्छ। हामी बसेको ठाउँभन्दा सय सवासय टाढाको एउटा अग्लो रूपमणि जम्मा भएका मयूरहरूमध्ये एउटा मयूर बास्छ। किम्ब्रिकको गीत सिद्धिन्छ। बफाइएको हरिणलाई ओर्काइ फर्काइ गर्छु म। त्यो स्वास्नी मान्छे दगोर्दै जहाजभित्र पसेर छिनभर गुम हुन्छ हाम्रो आँखाबाट। किम्ब्रिक फेरि मेरो ठाउँ लिँदै भन्छ, यो बिर्गित हो अनन्त, अब म जीवनभरि अर्की बिर्गितलाई कल्पना गर्न सक्दिनँ। राम्रै कुरा हो, म उत्तर दिन्छु। जति कल्पना गरे पनि यही बिर्गितको रूप आउँछ मेरो आँखामा। अरूहरू स्वास्नी मान्छेको स्मृतिले त्यसलाई पन्छाउन खोज्छु, तर अनन्त लाग्न थाल्छ म यही बिर्गितको प्रतीक्षामा थिएँ। म केही जवाफ दिन्न। जवाफ नदिनुको कारणभित्र ऊभित्र कुनै किसिमको प्रतिस्पर्धा छैन, उसँग कुनै घृणा छैन। बरु पारिपट्टि तालका किनारमा छरिएका भैँसीका बथानहरूले मेरो ध्यानलाई आकर्षित पारेको छ। मेरो गोठमा बाँधिएका लाउरी भैँसी जस्तै छन् ती अर्नाहरू। भैँसीप्रति मोह झैँ छ मलाई। बाल्यकालदेखिकै भैँसी गोठालो भएकोले त्यस्तो हुनु स्वाभाविक पनि हो। जहाजभित्र हराएकी त्यो स्वास्नी मान्छे फेरि देखा पर्छे। एउटा प्याकेट हामीहरूलाई देखाउँदै पिकनिकमा भेला भएकी बालिका चाहिँ त्यसै त्यसै उल्लसित हुँदै बोल्छे, हर अनन्त, हर किम्ब्रिक, मेरो कुरा सुन्नुहोस्। किम्ब्रिक सँगसँगै म उतिर हेर्छु। मेरो हातमा के छ? ऊ फेरि बोल्छे, चिन्न सक्नुहुन्छ तपाईँहरू? किम्ब्रिक उसको नजिक पर्न चाहन्छ, नजिक आउनु पाइँदैन। ऊ फेरि बोल्छे, चिने भने? किम्ब्रिक बोल्छ, चिन्नुभयो भने इनाम पाउनुहुनेछ। के पाउँछौँ इनाम हामीले? यस्तो इनाम दिन्छु जीवनभर बिर्सन हुने छैन तपाईँले हर किम्ब्रिक। साँच्चै पहिले चिन्नु त होस्। चिन्नु त ल, चिन्नुहोस्। चिनेको प्याकेट कसो? ऊ त्यसै त्यसै खित्का छाडेर हाँसिदिन्छे। रुखका कापमा बसेका दुईवटा लोखरके विस्मयले आँखा चिप्लाइदिन्छन्। म पाक्न आँटेको हरिणलाई फेरि उर्काई फर्काई गर्छु। त्यो स्वास्नी मान्छे आफ्नो हाँसोलाई भाँचेर फेरि मतिर स्वर उडाइदिन्छे। हरनन्त, ल अब तपाईँको पालो। तिम्रिखले त चिन्न सकेनन् भने म के चिन्न सकौँला? म भन्छु तिम्रिखलाई नै दिनुहोस् न अर्को मौका पनि। अह, हुँदैन, मैले नै चिन्नु पर्यो त। हो, तपाईँले नै चिन्नुपर्छ। म घोरिन्छु, फेरि बाध्यताको उदय। तर यो बाध्यता गरौँको छैन, यसमा कानुनको हत्कडी भएको बाध्यताभन्दा बेग्लै किसिमको यो बाध्यतालाई स्वीकार गर्दा मन कति उज्यालो हुन्छ। साँच्चै के हुनसक्छ उसको हातको पोकामा? मैले निश्चय नै राम्रोसँग सोच्नुपर्छ, किनकि उसको हातको पोको त्यही पोको हो जसले उसलाई खुसी दिएको छ। त्यो निश्चय नै महत्त्वपूर्ण वस्तु हुनुपर्छ जुन यस्तो बेलामा निकै उपयोगी ठहरिन सक्छ। एउटा स्मृतिको फन्का लिन्छ एकाएक मेरो स्मृतिको पत्रमा। मोर्चामा एक दिन त म गोरो सार्जेन्टसँग घुमिरहेको थिएँ लासै लासको बिचमा। एउटा ट्रेन्चमा पसेर त्यो सार्जेन्टले लासको टाउकोबाट फलामे टोप झिकेको थियो। त्यसरी टोप झिक्दा टोप सँगसँगै मासुको भाग पनि निस्केको थियो र माथिल्लो ओठ पल्टिएको थियो दाँतमाथि त्यो लासको। त्यो लासले प्रयास गरे चाहिँ लागेको थियो मलाई आफ्नो यो भयङ्कर मुस्कानलाई लुका भनेर। सार्जेन्टले फेरि उसको मुखलाई त्यही टोपले छोपी फेरि उसँगैको अर्को लासको झोला छामेको थियो। अहिलेसम्म सम्झना छ मलाई, त्यसको झोलामा यस्तै किसिमका साना साना दुई चार गुडियाहरू पनि फेला परेका थिए। त त्यही स्मृतिको आधारमा भन्छु, नुन र मरिच। हो, यो नुन र मरिच नै हो। ऊ फेरि किम्रिकतिर फर्किन्छ। हर किम्रिक, तपाईँले त चिन्नुपर्ने हो, कस्ता भएका तपाईँका आँखा? त्यसै किसिमको चिनीको प्याकेट व्यवहार गरेको थिएँ मैले, त्यसैले पो झुक्किएको त, किम्रिक उत्तर दिन्छ। यो नुन र मरिच अनन्तलाई इनाम ल। बोल्दा बोल्दै त्यो स्वास्नी मान्छेले नुन र मरिचको प्याकेट मतिर हुर्याइदिन्छ। भुइँमा खस्नुभन्दा पहिले दुवै हातले टपक्क समात्छु म। हामी नुन खानुपर्ने जातका मान्छे, हाम्रो देशमा नुन नभए पनि भारत र भोटबाट नुन पैठारी गरेर भान्सा रमाइलो गर्नुपर्ने जातका मान्छे। यो जिब्राले नुनको स्वाद दिन नपाएको झन्डै दुई वर्ष भइसकेको छ। खुसी हुनुपर्छ मैले, तर अलि नुनमा अभ्यस्त भइसकेको छु। किब्रिक मेरो हातबाट नुन र मरिचको प्याकेट लिएर भन्छ, आहा मेरी सपनाकी रानी, म तिम्रो निम्ति बौला भनेको थिएँ, यतिन्जेल यहाँ कहाँ लुकेकी थियो? उसको अभिनय किसिमको अभिव्यक्तिले फेरि हाँस्ने स्थिति सिर्जना गरिदिन्छ। त्यो स्वास्नी मान्छे हाँस्छे, म हाँस्छु। आफ्नो हाँसोलाई बिचमै भाँचेर ऊ भन्छे, हर्किम्रिक तपाईँ कवि मात्र होइन सफल अभिनेता पनि हुनुहुँदो रहेछ, कहाँ लुकाएकी थियो तिमीले यसलाई यतिन्जेल? पहिले नै फेला पारेको भए? त्यही जहाजमा त थियो नि, ऊ उत्तर दिन्छे, मैले त देखिनँ। देख्नु पो कसरी हुन्छ तपाईँले, वायरलेस बाहेक अरू थोक कुरामा कहिले पो चासो रह्यो तपाईँको? तर जाति नै भयो नदेख्नु भएको, यो कुरा थाहा पाएको भए वायरलेसमा भन्दा बढी म यसैको निम्ति मिहिनेत गर्ने थिएँ। तर जे होस्, तिमीलाई लाख लाख धन्यवाद, आज यो खुसीको बेलामा त निस्कियो। मैले माने तिमी एउटा असल गृहिणी हुन सक्छौ, तिमीले त बिहे गरेर बस्नुपर्ने थियो बेरगीत। धन्यवाद हरकिम्रिक, ऊ जवाफ दिन्छु। हामीलाई छोडेर त्यो स्वास्नी मान्छे फेरि जहाजभित्र पस्छ। आकाशमा देखिएको कालो कालो बादल झन्झन गहिरो हुन्छ। रुखमुनिका भाले मयूरहरू प्वाख फैलाएर नाच्न थाल्छन्। किम्रिक आज साँच्चै नै आफ्नो गाउँको निस्विन्टरमा पुगेको मान्छे हुन सकेको छ। ऊ फेरि जर्मन भाकाको एउटा खुसीको गीतको कडीलाई गुनगुनाउन थाल्छ। अहिले उसको कण्ठस्वर राम्रोसँग फुट्न पाएको पनि हुन्न। त्यो स्वास्नी मान्छे फेरि भन्छ, भद्र पुरुष हो, ल अब चिन्नुहोस् मेरो हातमा के छ? बियर, किम्रिक लक काट्छ। अह, बियर होइन, शर्बत, म लक काट्छु। अह, यो पनि होइन, किम्रिक पनि फेल, अनन्त पनि फेल। फेरि एक चान्स, किम्रिक उही हास्य अभिनेता चाहिँ आफ्नो लङ्गडो खुट्टालाई अगाडि सार्दै भन्छ, यो चान्स पनि गुम्यो भने म आफ्नो मूर्खलाई सिइदिन्छु। मुखलाई सिउनु पर्दैन हर किम्रिक, बरु सियो धागो छ भने आफ्नो कमिजलाई सिउनु भए हुन्छ। त्यो स्वास्नी मान्छे बोल्दा बोल्दै फेरि हाँसो छरिदिन्छ। हर्षका बोधहरूले यो भयानक जङ्गलको चकमन्नतालाई यसरी टिप्ला भनेर के किम्रिकलाई थाहा थियो, के मलाई थाहा थियो? हामी दुईमध्ये कसैलाई पनि थाहा थिएन। थाहा भएको भए बितेका क्षणहरू निश्चय पनि चिसा निश्वासले भिज्ने थिएनन्। निश्चय पनि म आफ्नो छातीलाई मरुभूमिमै अनुवाद गर्ने प्रयत्न गरिदिन्न थिएँ होला। एकाएक सब कुरा बदलिरहेछ, सारा उदासीन कथाहरूलाई छोपेर। हाँस्दा हाँस्दै आँसु झार्दियो कि भन्ने लाग्छ, तर यो पनि त हाँसो नै हुनेछ, यो पनि त खुसीको अभिव्यक्ति नै हुनेछ। त्यो स्वास्नी मान्छे फेरि भन्छ, ल भएको फेरि एक चान्स तपाईँलाई, ल भन्नु त। हो त भन्नुहोस्, विस्की हो, यो विस्की नै हो हरकिम्रिक, मैले यस्तै मौकामा काम दिएला भनेर जहाजमै लुकाएर राखेकी थिएँ। झन उजालिन्छ किम्रिक, त्यो स्वास्नी मान्छेको हातबाट हुस्किले बोतल खोसेर ऊ नाच्न थाल्छ। तर मन हाँस्दैन, नाच्ने कुरो पनि होइन, रक्सीलाई छुँदै नसकेको होइन मैले, मोर्चामा गोलीका पर्राका बीचमा घस्रिँदा बराबर रक्सेले घाँटी भिजिरहेको हुन्थ्यो मेरो, तर रक्सेले मलाई पछारेको थिएन। म पाकेको हरिणलाई बाँसको टेबलमाथि राखिदिन्छु। जहाजमा काँचका रक्सी खाने गिलास पनि छन्। त्यो स्वास्नी मान्छे काँचका गिलास अगाडि राखेर हुस्की र पानी भरेर हाम्रो अगाडि राखिदिन्छ। म त्यो गिलासलाई अस्वीकार गर्दिनँ। तिम्रो कुनै एकै सासमा रिताइदिन्छ त्यो गिलासलाई। त्यो स्वास्नी मान्छे फेरि त्यो गिलास भरिदिन्छ। हुस्कीको नसाको मातले छोएको किम्रिक त्यो स्वास्नी मान्छेको कम्मरलाई अँगालेर नाच्न थाल्छ। मलाई त्यस किसिमको नाच आउँदैन, पल्टनमा हुँदा पनि नाचेको छैन। म ठुलो रुखमुनिको मयुरतिर आँखा चेप्लाइदिन्छु। उनीहरू पनि नाचि नै रहेका छन्। नाचको पहिलो घुमाइ सिद्धिएपछि त्यो स्वास्नी मान्छे भन्छ, खुब राम्रो नाच्नु हुँदो रहेछ तपाईँ, मभन्दा हजार खण्ड बेस्त तिमी नाचिरहेछौ बेरगीत, साह्रै सन्तुष्ट छु म, तिम्रो गति साह्रै मन पऱ्यो मलाई, मेरो निम्ति त सन्तोषको कुरा यही छ, मैले नाच्न बिर्सिएको रहेन छु। फेरि त्यो स्वास्नी मान्छेलाई अँगालो मारेको मारै अगाडिको त्यही बाँसको टेबल वरिपरि बस्छ। म त्यो स्वास्नी मान्छेको परिश्रमले रातिएको अनुहारमा टकटकी बाँधिदिन्छु। निश्चय नै त्यो अनुहारमा निकै बेरसम्म आँखा चिप्लाउन सकिन्छ। त्यो अनुहारलाई हेरी हेरी आफूभित्र चिप्लेटी खेलिरहेको सर्पलाई फणा फुलाउन लगाउन सकिन्छ राम्रैसँग, तर त्यस अर्थमा अन्धो भइदिन्छु म। अन्धो नभए पनि अन्धो बन्नु नै असल कुरा हो। नपुंसकताको पर्दा उठ्ला भनेर डराउनुहुन्न मैले। किम्रिक मासुको एउटा ठूलो चोक्टा लिएर नुन र मरिचसँग चोप्दै निल्न थाल्छ। त्यो स्वास्नी मान्छे र म पनि त्यसै गर्छौँ। न यहाँ काँचका प्लेट छन्, न त्यसमाथि काँटा चम्चा र छुरीको छनक, न त बिजुलीको निरो उज्यालो नै छ। फेरि पनि एउटा आवाज बिउजिरहेको छ, भैलिन र गिटारको धुनमा मादक सङ्गीत बिउजिरहे चाहिँ। म किम्रिकको अनुहारमा आँखा टाँसिदिन्छु। उसको अनुहारको पत्र पत्रमा हजारौँ हजारौँ हप्सी रङको जुलुस मार्च पार्स गरिरहेको चाहिँ लाग्छ। दिनलाई कालीमाले छोपेर पछिल्लो पटक भरेको गिलासको विस्कीलाई रित्याएर ऊ फेरि त्यो स्वास्नी मान्छेलाई लिएर नाच्न थाल्छ। मुखैको बाजाको ताल दिँदै रा 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 लिर लिरी नाच्दा नाच्दै ऊ रुमानी स्वर फुसफुसाइदिन्छ भेर गीत। भन्नुहोस् किम्रिक, के तिमी मलाई मन पराउँछौ? किन मन पराएको छैन भन्ने शङ्का छ र तपाईँलाई? मन त पराएकै नै छु। म बिहे गर्न चाहन्छु तिमीलाई। मसँग बिहे? आश्चर्य, मसँग बिहे गर्नुभयो भने फेरि तपाईँको मनमा बसेकी बेरगीतलाई कता हाल्नुहुन्छ नि अर्किम ब्रेक? बोठाटा नगर्नुहोस्, आउनुहोस्, तपाईँको बेरगीतको स्वास्थ्यको नाममा एक पेक फेरि खाउँ कसो? उसको अँगालोबाट फुस्केर त्यो स्वास्नी मान्छे फेरि अघि बसेको बेन्चमाथि बसेर पेक बनाउन थाल्छ। किम्रिक चाहको तै उभिरहन्छ। उसको आँखाका कुण्डभित्र बरालिएको तृष्णातुर गिद्ध अहिले उडिरहेको छ। त्यो मानव त्यो स्वास्नी मान्छेलाई टपक्क टिप्न चाहन्छ, तर म मानव खैँजडी बजाइरहन्छु। त्यो स्वास्नी मान्छे लिएर पुगेर किम्रिक फेरि बोल्छ, ठट्टा गरेको होइन बेरगीत, कहाँ तपाईँको बेरगीत कहाँ? मलाई कविताको समीक्षा गर्न पटक्कै आउँदैन अर्किम्रिक, तयार गरेको हुस्कीको पेक किम्रिकतिर सारिदिन्छ ऊ, साँच्चै आउँदैन। उसको त खालि लेखाएर नामसित परिचित छु। किम्रिक फेरि हुस्कीको पेकलाई मिलेर टेबलमाथि राखिदिन्छ। हुस्की लागेको छैन मलाई बिर्गित, मेरो सोच्न सक्ने ताकत सधैँ छ। उसको लेखाइ निरर्थक छ, उसको नाम निरर्थक छ, मात्र इल्युजन, एउटा पागलपन। म त्यो इल्युजनलाई च्यापेर यो छातीलाई चाल्नु बनाउन चाहन्न बिर्गित। अर्को पेक बनाइदिउँ हरकिम्रिक, ऊ सोच्छे, अर्को पेकको आवश्यकता छैन, अगाडि तिमी छौ, तिम्रो नाम र रूप गुणसित पनि परिचित छु। उसको कल्पना गर्दा पनि तिमीलाई नै पाउँछु म, तिम्रो कल्पना गर्दा पनि तिमीलाई नै पाउँछु म, यसैको कल्पना नगर्दा पनि तिमीलाई नै पाउँछु म, जसो गरे पनि तिमी, जे गरे पनि तिमी, यथार्थ बेरगीत। तिमी इच्छा गर्छौ भने भइगयो, एक पेक अर्को बनाऊ, तिम्रो स्वास्थ्यको नाममा खाइदिउँला। म उठेर चिराकलाई सर्काउन थाल्छु। किम्रिक त्यो स्वास्नी मान्छेको हातबाट बोतल खोसेर आफ्नो निम्ति आफै पेक बनाउन थाल्छ। सल्केका चिराकहरूलाई म ठाउँ ठाउँमा घुसारिदिन्छु। चिराकको उज्यालोले वातावरण झन् मादक हुन्छ। किम्रिक आफूले बनाएको पेकलाई फेरि रित्याउँदै भन्छ, बिर्गित म तिमीबाट टाढा हुन चाहन्न, म तिमीसँग बिहे गर्न चाहन्छु। यहाँ न चर्च छ न पुरोहित हर किम्रिक, गोली मार त्यो चर्च र पुरोहितलाई। विक्षिप्त सत्यलाई बोक्दा म स्वयं विक्षिप्त हुन लागिरहेछु। हामी सबै विक्षिप्त हुन लागेका छौँ, सुनिनौ तिमीले? तिमी मलाई वरण गर, म तिमीलाई वरण गर्छु। सम्झ, तिमीले र मैले टेकेको यो धरती नै चर्च हो। ईश्वर जहाँ पनि छन् बिर्गित, जहाँ पनि। बोल्दा बोल्दै उसको ओठ गिटारको तार झिकाउन थाल्छ। ऊ बोल्नै बिर्सिन्छ। अब व्यक्तिको हरफ नै हराउँछ। एकाएक त्यो स्वास्नी मान्छेलाई अगालेर एउटा विक्षिप्त मान्छे चाहिँ ऊ स्वास्नी मान्छेको हातलाई चुम्न थाल्छ। नारी र पाखुरालाई चुम्न थाल्छ। उसको आँखा र्याले हुन्छन्। उसको अनुहार र्याले हुन्छ। त्यो स्वास्नी मान्छे उसको चुम्बनलाई हरफहरूले छेक्छे। उत्तेजित नहौ किम्रिक, उत्तेजित नहौ। तर किम्रिक बहिरो भइदिन्छ। पाखुरालाई चुम्दा चुम्दै ऊ उसको कपाललाई चुम्न थाल्छ। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको दौलत विक्रम विष्टको उपन्यास जपाइएका अनुहारको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुरीको रेडियो सहारा खोटाङको हलेसी एफएम बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुनथर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवालको तिनाउ एफएम र बुटवाल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कुवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन सुन्दैछौ। अब यसैको बाँकी अंश वाचन सुनौ। म उठेर चिरागलाई सल्काउन थाल्छु। इम्रिक त्यो स्वास्नी मान्छेको हातबाट बोतल खोसेर आफ्नो निम्ति आफै पेक बनाउन थाल्छ। सल्केका चिराकहरूलाई म ठाउँ ठाउँमा गुसारिदिन्छु। चिराकको उज्यालोले वातावरण झन मादक हुन्छ। इम्रिक आफूले बनाएको पेगलाई फेरि रित्याउँदै भन्छ, बिर्गित म तिमीबाट टाढा हुन चाहन्न, म तिमीसँग बिहे गर्न चाहन्छु। यहाँ न चर्छ न पुरोहित अर्क इम्रिक, गोली मारा त्यो चर्छ पुरोहितलाई। विकसित सत्यलाई बोक्दा म स्वयं विकसित हुन लागिरहेछु। हामी सबै विकसित हुन लागेका छौँ, सुनिनौ तिमीले? तिमी मलाई वरण गर, म तिमीलाई वरण गर्छु। सम्झ तिमीले र मैले टेकेको यो धरती नै चर्च हो। ईश्वर जहाँ पनि छन् बिर्गित, जहाँ पनि। बोल्दा बोल्दै उसको ओठ गिटारको तार चाहिँ काम्न थाल्छ। ऊ बोल्नै बिर्सिन्छ। अभिव्यक्तिको हरफ नै हराउँछ। एकाएक त्यो स्वास्नी मान्छेलाई अँगालेर एउटा विकसित मान्छे चाहिँ ऊ त्यो स्वास्नी मान्छेको हातलाई चुम्न थाल्छ। नारी र पाखुरालाई चुम्न थाल्छ। उसको आँखा र्याले हुन्छन्। उसको अनुहार र्याले हुन्छ। त्यो स्वास्नी मान्छे उसको चुम्बनलाई हरफहरूले सेक्से। उत्तेजित नहौ किम्रिक, उत्तेजित नहौ। तर किम्रिक बहिरो भइदिन्छ। पाखुरालाई चुम्दा चुम्दै ऊ उसको कपाललाई चुम्न थाल्छ। एकाएक किम्रिकको हातलाई झड्कालेर ऊ मलाई तान्दै भन्छे, अनन्त आउनुहोस् एक राउन्ड तपाईँसँग पनि नाचौँ। मलाई नाच्न आउँदैन फ्राउलिन, म उसको पछि पछि हिँड्दै भन्छु। नाच्न र गाउन कसलाई आउँदैन? बोली टुङ्गिँदा नटुङ्गिँदै ऊ मेरो हातलाई समातेर आफ्नो कम्मरमा राखिदिन्छे। फेरि मेरो कम्मर समातेर नाचको निमित्त खुट्टा छाल्न थाल्छ। किम्रिक बोतलमा बाँकी बच्चेको विस्की खनाउन थाल्छ आफ्नो मुखमा। नाच्दा नाच्दै म उतिर आँखा चेप्लाइदिन्छु। उसको आँखाको रङ अपरिचित हुँदै जान्छ। उसको अनुहारको रङ अपरिचित हुँदै जान्छ। अपरिचित हुँदाहुँदै ऊ यति अपरिचित हुन लाग्छ लाग्न थाल्छ मान्छेको रूपमा एउटा युद्ध उभिएझै, एउटा हतियार उभिएझै। तर त्यो स्वास्नी मान्छे झन्झन नाच्दै जान्छ। बादल अब पानी बनेर बर्सिन थाल्छ झरर झरर। झरीको त्यही स्वर दुरुस्त उस्तै मेरो देशको जंगली रूखका चौडा पात घाँस र कुशमा झरिरहेछ। त्यही एक तमासको स्वर अनाहत अन्तर्निहित झमझम झैँ झैँ त्यो स्वास्नी मान्छे केही परको चौडा पात भएको रूखमुनि ओत लागेकी छ। तिम्रिक हामीसँग आएको छैन। ऊ कटेरो भित्र उही वायरलेसका पूर्जाहरूसँग खेलिरहेको होला। अस्ति भोजको घटनादेखि ऊ एकाङ्की हुँदै गइरहेको छ। उसका आँखामा त्यही कैदीपनको रोग झर्किन थालेको छ जसलाई त्यो स्वास्नी मान्छे यो जङ्गलमा आउनुभन्दा पहिले कहिलेकाहीँ अनुभव गर्थे मैले। राम्रै भयो उसलाई यो झरीले रुझ्न परेन। त्यो स्वास्नी मान्छे र मेरो बीचमा विशेष दूरीमा छैन, मात्र दूरी छ एक मान्छे बराबर लम्बाइको। फेरि पनि झरीको पानी उसको र मेरो बीचमा खोला झैँ बगिरहेको छ। निकै अघि आकाश सफा छँदा नयाँ किसिमका फूलका बिरुवा र खाना हुने जातका फलफूल खोज्न हामी जङ्गल बसेका थियौँ। फलफूल खोज्दा खोज्दै कटेरोबाट निकै टाढा आइसकेका थियौँ हामी। फलफूल टिपेर त्यतिखेर पोको पार नपाउँदै दर्कन थालेको झरी अहिलेसम्म दर्किरहेकै छ। आहा, यो झरीको पनि उस्तै रूप, उस्तै स्वर, मेरो गाउँमा झरेको झरी जस्तै। कठै झरी परेन भने कत्रो गुनासो चर्किन्थ्यो मेरो गाउँमा। झरी परोस् भनेर मेरी आमा इन्द्रलाई पाँच सुते बत्ती काटेर दिँदै नै बाल्थिन्, महादेवलाई तीन सुते बत्ती काटेर बाल्थिन्। यस्तै झरी त हो जसले मेरा गाउँका तन्नेरी तरुणी बुढाबुढी र केटाकेटीहरूलाई हर्ष सुम्पिदिन्थ्यो। उत्साहले उजालिएका आँखा र अनुहारको जुलुस चाहिँ निस्कन्थ्यो गाउँका दैला दैलाबाट, खेतका फाँटफाँट र आली आलीमा। मेरो मानसमा ती खेतहरू साकार हुनुपर्ने हो जसमा पानी लबालब भरिएको हुन्थ्यो। ती माटाहरू साकार हुनुपर्ने हो जसमा बाउसे गरिएको हुन्थ्यो। ती आँखा र अनुहार पनि साकार हुनुपर्ने हो जो हर्षित भई धानका बिउका बिटा खेलाइरहेका हुन्थे। त्योभन्दा पनि बढ्ता मेरी आमालाई सम्झनुपर्ने हो जो रोपार र लाठीहरूका लागि खाजा तयार पार्ने तर्खरमा बिहानदेखि जमर्को लिइरहेकी हुन्थिन्। मेरी सानी बहिनी बुनु कठै कसरी नक्कल गरेर आमाले गरेको हरेक कामलाई टिप्ने गर्थे। तर म मोहन छु स्मृतिका भेलमा डुबेर, व्यर्थतालाई आह्वान गर्न मन मान्दैन, मात्र सुनिरहेको छु झरीको त्यही झमझम झाइँ झाइँ स्वर। अनुभूतिको अन्तरालमा एउटा नामहीन कथा उज्यालोतिर घिस्रँदै गएको छ। त्यो स्वास्नी मान्छे सम्भवतः त्यो झरीको स्वरले आक्रान्त हुन्छ। ऊ मौनतालाई भाँचिदिन्छे हर अनन्त। त्यो नामहीन कथा अनभिव्यक्तिको अन्तरालमा रूप र आकार लिँदा लिँदै भेटिन्छ। अरे, ज्योतिपुञ्जलाई सधैँ सधैँका निमित्त आफूभित्र कैद राखिराख्न सक्दो हुँ त, तर कहाँ, म त अहिलेसम्म अधुरै छु, अपरिपक्व छु। त्यसैले त निराकार अङ्गको स्पर्श गर्दा गर्दै म फेरि फर्किहाल्छु यही हल्ली खल्लीको बीचमा, जङ्गल र आबादीको बीचमा। त्यो स्वास्नी मान्छे फेरि मतिर सम्बोधन उडाइदिन्छे। उतिर आँखा उगार्छु म, मेरो बुद्धिसम्मत चेतनाले उसको अहिलेको अवस्थालाई चिन्नुभन्दा पहिले उसको र मेरो बीचमा बनिरहेको खोलालाई तरेर मेरो नजिकै आएर उभिन्छे। ऊ साँच्चै नै भयभीत छ। उसका डमरुका झैँ नीला आँखाभित्र प्रवेश गरेको रङ त्यस्तै छ। तर भएकोसित के, यो झरीसित के, यो गहिरो जङ्गलभित्रको चकमन्नतासित वा आफैसित? तर म त्यसरी सोच्दिनँ। सोचे पनि त्यसले कुन नयाँ सार टिप्न सक्ला र? हर अनन्त, ऊ मेरो शरीरमा आफ्नो शरीर टाँसेर भन्छ, हेर्नुहोस् कस्तो अजङ्गको सर्प, म त डराइहालेँ नि। म उसले इसारेको ठाउँतिर आँखा चेप्लाइदिन्छु चुपचाप। हामीले ओत लिएको रुखभन्दा दुई चारवटा रुख पल्लापट्टिको रुखमा हाँगाभरि सर्प नै सर्प छन्। मलाई थाहा छ यो जङ्गलमा सर्पको अभाव छैन, किसिम किसिमका सर्प र अझिङ्गरहरू छन्। ती सर्पहरूमध्ये कसैलाई चलायो भने ती भयानक हुन्छन्। फेरि पनि म भन्छु, भन्नुहोस् त्यसमध्ये कुनैलाई टामिगनको गोलीले भत्काइदिउँ, भो पर्दैन, डर लाग्छ भने भन्नुहोस् भत्काइदिन्छु। भालुलाई माया गर्दा झन्डै आफ्नो प्राण घुमेको थियो, यी सर्पहरूलाई चलायो भने झन् के होला? उसले सोध्छ। डराउनु पर्दैन फ्राउलिन, यिनलाई चलाउनुभन्दा नचलाउनु नै जाति। ऊ मेरो हातमाथि आफ्नो सिमलको बुहाजी नरम हात राखेर मुस्कुराइदिन्छे, म पनि मुस्कुराइदिन्छु। हामी एक दोस्राको यति नजिकै छौँ तापनि हामी बास्नाका छिटाले तातिएका छैनौँ, कमसेकम म तातिएको छैन। फेरि पनि त्यो मुस्कानको यो थलामा फकत आफूले आफैलाई भरोसा दिने कुरा बाहेक अरू थोक कुनै विशेष अर्थ राख्ने जस्तो मलाई लाग्दैन। फेरि पनि मैले निर्वाण प्राप्त गरिसकेको छैन। आफ्नो इच्छा पुरा भएकोमा खुसी हुन सक्छु, पुरा नभएकोमा निन्यावर हुन सक्छु। सम्भवतः त्यसैले होला उसको त्यो मुस्कान जाडो महिनाको घाम झैँ प्यारो लाग्छ। गर्मी महिनामा एकाएक उत्तरी भेगबाट बगेको चिसो बतास चाहिँ आनन्ददायक लाग्छ। म चुपचाप अनुभव गर्न थाल्छु उसका त्यस किसिमका मुस्कानलाई। अनुभव गर्दा उसका अस्पतालका रोगीहरू पीडा र व्यथालाई बिर्सँदा हुन्, जीवनप्रति आशावान हुँदा हुन्। जे होस्, उसको त्यस किसिमको मुस्कानले काला र गोराको बीचमा उभिएको भेदको पर्खाललाई भत्काइदिँदै आएको छ। एसिया र युरोपको बीचमा उभिएको भेदको पर्खाललाई नष्ट गर्दै आएको छ। विश्वका धर्मबन्धनभन्दा धेरै माथि माथि पुगेको अनुभव, जहाँ उज्यालो मात्र हुन्छ, जहाँ अँध्यारोको निम्ति कुनै ठाउँ नै हुँदैन। एकछिनपछि म भन्छु, यति टाढा नआउनु पर्ने थियो हामी। म पनि केही त्यस्तै अनुभव गर्दैछु अनन्त। यो सब मेरै जिद्दीले भएको हो। साँच्चै नै यसै गरी पानी दर्किरह्यो भने ऊ सोच्छे दर्किरह्यो भने ए रुखमुनि रात बिताइदिनुला हुन्न। यो रुखमुनि किन डर लाग्छ? लाग्दैन त, म छँदैछु नि। फेरि हामीसँग टामीगन छँदैछ, गोलीहरू छँदैछन्। ऊ केही जवाफ दिन्न। जवाफमा ऊ त्यही सर्पसर्पलाइरहेको रुखलाई हेर्छु। मेरो अन्तस्करणलाई स्पर्श दिँदा एकाएक मेटिएको त्यो निराकार अङ्गलाई फेरि आह्वान गर्न थाल्छु म। गडर गडर आकाशभरि कडेङगुडुङ लिन्छ, आलोक काम्न थाल्छ, विद्युतको लहर आकाशलाई धाँझा पारेर हराउँछ। त्यो स्वास्नी मान्छेको शरीरमा कम्प फुटे चाहिँ अनुभव गर्न थाल्छु म। ऊ मसँग झन् टाँसिन्छे, मानौ ऊ लुक्न चाहन्छे, मानौ ऊ मेरो काकेमुनि लुकेर बाहिरी भइदिन चाहिदिन्छे। उसको सिमलको भुवा समान शरीरको स्पर्शले उष्णता अनुभव गर्नुपर्ने हो मैले। उसको सुरक्षित तरुणी स्वास्नी मान्छेको गन्धलाई अनुभव गरेर आफूलाई बिर्सनुपर्ने हो मैले। एकान्त स्थान, सुनसान, चकमन्न, साथमा एउटी सुन्दरी स्वास्नी मान्छे, भर्खर भर्खर 25-26 वर्षको आयुर्दामा पुगेकी, आदर्शवादी भन्ने प्रतिज्ञा पनि गरेको छैन मैले। फेरि पनि किन हो किन? मेरो चेतनाका लहरहरू घरिघरि त्यही जङ्गली जनावरका शरीरबाट छाला उप्किए झैँ त्यो स्वास्नी मान्छेको चिप्लो चिप्लो र गोरो छालालाई उप्काइदिन्छ। उसको शरीरमा टाँसिएका तिनै जनावरका मासु चाहिँ मासु अनि आन्द्राभुँडी रियाल र थुकलाई मात्र अनुभव गर्न थाल्छु म। यो सत्यको साक्षी यस समयमा हे ईश्वर, म बाहेक अरू को छ र यहाँ? बर्बरता र कामुकताको चेष्टाबाट कति टाढा भइरहेछु म जान्दछु। जीवहरूमा सबभन्दा श्रेष्ठ मान्छे जातिलाई त्यसरी नङ्ग्यार हेर्न हुँदैन। मैले उसको छाला शुद्ध नै हेर्न सक्नुपर्छ। हामी उभिएको 200-250 गज टाढा जङ्गलभित्रभित्र बनेको गोरेटोमा हात्तीका बथानहरू बाटो काट्न थाल्छन्। सम्भवतः आकाशमा गरिजिएको बादलबाट उनीहरू पनि सन्त्रसित छन्। हिँडिरहेका हात्तीका झुण्डमध्ये कुनै हात्तीको आँखा हामीमा पऱ्यो भने मसँग भएको टामीगनले त के, त्यस्ता 4-4 टामीगनले पनि हामीलाई बचाउन सक्दैनन्। म त्यो स्वास्नी मान्छेलाई अँगालो मारेर झाडीका लहराहरूभित्र लुक्छु। उसको छातीको धड्कनलाई प्रष्ट अनुभव गर्न थाल्छु म। म भन्छु, किम्रिक हडबडाइरहेको होला। म उसको मुखलाई हत्केलाले छोपिदिन्छु, फेरि कानमा मुख टाँसेर भन्छु, हाम्रो स्वर नै हाम्रो काल हुन्छ फ्राउलिन। हात्तीहरू हाम्रो आँखाबाट नहराउन्जेल हामी चुप लगाउन्न। हुन्छ, ऊ साउतीको स्वरमा बोल्छे, तर हेर्नुहोस् न किम्रिकको गति, ऊ मसँग बिहे गर्छ भनेर बौला भइरहेको छ। उसको अनुहार फेरि पहिलेको रोगीको जस्तो भइरहेको छ। सम्भव छ फेरि पुरानो रोग फर्कने। तब के गर्ने त? त्यसै त रोगीहरू देख्दा मलाई माया लाग्छ। किम्रिकको त रोगमाथि पनि रोग थपिरहेको छ। पढे लेखेको मान्छे, कवि भएर पनि कस्तो ऊ, साह्रै फितलो र कमजोर किसिमको मान्छे। म फेरि उसको मुखमा हात राखिदिन्छु, किनभने हिँडिरहेका हात्तीहरूमध्ये दुईटा दाँत र कान ठाडो पारेर हामी लुकेको ठाउँतिर हेर्न थाल्छन्। म आफ्नो छातीभरि भयले कम्प फुटे चाहिँ अनुभव गर्न थाल्छु, आकाश थाके चाहिँ अनुभव गर्न थाल्छु। जीवनप्रतिको मोह कठै अहिलेसम्म सुरक्षित रहेछ म भित्र। मैले त भन्ठानेको थिएँ मोहहीन भइसकेको छु म। त्यो स्वास्नी मान्छेले सम्भवतः हात्तीलाई देखेकी छैन। मेरो हातले उसको मुखलाई छेउ छाड्न साथ ऊ फेरि उही साउतीका स्वरमा बोल्छ, एउटा कुरा सोधौँ। सोध्नुहोस् न, के तपाईँलाई आफ्नो मायालको सम्झना आउँदैन? यतिका दिन भइसक्यो तपाईँसँग सङ्गत भएको, तपाईँले कहिले उसको बारेमा केही कुरा गर्नु भएन, लाग्न थाल्छ घरै नभए जस्तो। म जवाफमा मुस्कुराइदिन्छु, किन मुस्कुराउनु भयो तपाईँ? आजसम्म कुनै मायालुलाई देखेको छैन मैले फ्राउलिन, न त कसैले मलाई प्रेमपत्र नै पठाएका छन्, न त मैले कसैसँग त्यस्तो कुरो गरेको छु। हो र, पत्यार लागेन तपाईँलाई? ऊ केही बोल्दिन, सम्भवतः उसका आँखा हात्तीतिर आकृष्ट भइसकेका छन्। क्यारे जाति भयो, अब सन्तासले त्यस्तो कुरा गर्ने छैन उसले। फेरि पनि म उसका अभ्यन्तरभित्र लाख लाख घोडा बनेर कुदिरहेका हरफहरूलाई बुझिरहेको छु। उसको संस्कारलाई मेरो कुनै प्रेमिका छैन भन्ने कुराको विश्वास छैन। सैनिक चाहे जर्मन होस्, चाहे ब्रिटिस, चाहे नेपाली होस्, चाहे भारतीय, त्यो सैनिकै हुन्छ, बन्दराको जस्तो। उसको गफमा काम सबभन्दा तरुणो किसिमले टाँसिएको हुन्छ। मृत्युको आभासले कामेको हृदयलाई सम्भवतः ऊ स्वास्नी मान्छेको गन्धलाई ढाल बनाएर शक्ति दिन चाहन्छ। सम्भवतः कामको चर्चाले उसलाई भान हुन्छ, फलामे कवच धारण गरे चाहिँ। गोर्खा लरिड 43 कैयन अनुहार मेरा सम्झनामा छन्। फेरि अरू कम्पनीका कैयन अनुहारहरू मेरा परिचयमा छन्। म नेपाली सैनिक अनुहार र आँखाहरू सम्झन्छु, टामी सैनिक अनुहार र आँखाहरू सम्झन्छु, फेरि कैयन कैयन गैर नेपाली अनुहारहरूलाई सम्झन्छु। हरेक अनुहारका खल्तीमा मनी ब्यागमा कुनै न कुनै तरुणी स्वास्नी मान्छेका तस्विर हुन्थे। कति त यस्तो सैनिक अनुहार पनि देखेको छु जसका छाती वा पाखुरामा नाङ्गा स्वास्नी मान्छेहरूका तस्विर खोदिएका हुन्थे। दुई चारजना त यस्तो पनि देखेको छु जो युद्ध क्षेत्रमा गोली चलाउनुको सट्टा भुइँमा स्वास्नी मान्छेका तिग्राको चित्र अङ्कित गरिरहेका हुन्थे। फेरि यस्ता गैर नेपाली सैनिक अनुहार पनि देखेको छु जो मरेका सैनिकहरूका गुप्ताङ्गलाई काटेर त्यसलाई स्वास्नी मान्छेको चिन्ह दिने कोसिस गर्थे। तर म त्यसमा परेको छैन, सम्भवतः म अपवाद हुँ क्यार। फेरि पनि मेरो तरुण्याय स्वास्नी मान्छेको गन्धबाट उत्पन्न हुने उत्तेजनाका आनन्दको अनुभवबाट वञ्चित भएको छैन। देउराली डाँडो काटी काठमाडौँतिर जानुभन्दा पहिले मेरो गाउँको हर्के कान्छाकी बहिनी गौरीका कर्के आँखा जब ममा चिप्लिन्थे त्यतिखेर कस्तो कस्तो बिछट्टको मिठो किसिमको काउकुती मेरो शरीरभरि चिप्लिए चाहिँ अनुभव हुन्थ्यो मलाई। तर त्यसलाई लिएर मैले कहिल्यै गहिरो किसिमले गौरीसँग कुराकानी गरेको थिइनँ। साँचो कुरा त यो हो, एक दिन मलाई अन्न बेचेर उडायो भन्ने दोष थोपरेरै गौरीकै अगाडि नाङ्गेझार पारी पिट्नु भएको थियो बाले। त्यस दिनदेखि गौरीसँग जम्का भेट भयो कि बाको हातको निगालाको लट्ठी र आफ्नो शरीरमा उठेका निला निला सुम्लाहरूलाई सम्झिहाल्थेँ। फेरि त गौरीलाई देखेपछि रमाइलो मान्ने कुरै भएन। काठमाडौँ आएर लप्टन काकाको घरमा डेरा लिएर बसेपछि जब कवासका पाठहरू बुझाउन थालेको थिएँ त्यतिखेर लप्टन काकाकी छोरी मनका आँखा गौरीका आँखासँग साटिएको अनुभव गरेको थिएँ मैले। लप्टन काका मेरै गाउँका थिए, केटाकेटीमै काठमाडौँ पसेर जागिर खाएकाले त्यही नै घरझम जोडेका थिए उनले। तर उनी मेरा साखै काका होइनन्, गाउँघरका जेठा बाठा चाहिँ भएकाले बा उनलाई दाई भनेर सम्बोधन गर्नुहुन्थ्यो। त्यसैले काकाका थान्कामा पुगेका थिए उनी। उनका आँखामा म पक्का भतिजा थिएँ। बिहान बेलुकी उनको निम्ति जब तमाकु भर्न लागेको हुन्थे त्यतिखेर मन मेरो हातबाट चिरिम खोसेर मलाई मूर्ख भन्थे। म साँच्चै नै मूर्ख अनुहार पारेर दलिनतिर हेरिरहन्थेँ। तर कता कता सुखको लहर दौडिरहेछ अनुभव गरिरहेको हुन्थेँ म। तर त्यस लहरलाई नाम दिन सकेको थिइनँ मैले, चिन्न सकेको थिइनँ मैले। अहिले जब म ती कुराहरूलाई सम्झिन्छु तब मलाई एउटा नामको सत्यले छुन्छ। त्यतिखेर मलाई मनको आँखा र यौवनले भन्दा लप्टन काकाको फौजी पोसाकले आकर्षित गरेको थियो। म पनि कल्किदार टोप लगाउने इच्छा राख्दथेँ, रङ्गीचङ्गी पोसाक परिएर ढाल झैँ छाती फराकिलो पारी हिँड्न चाहन्थेँ। छि, पटक्कै मन पर्दैन थियो मलाई आफ्नो शरीरको हवलदारी लुगा। युद्धका निम्ति खटिएका सिपाहीहरूसँग जब पनि म पनि जान लागेको थिएँ त्यतिखेर ढोकाको दुई छेउमा भरिएको कडा राखेर मनले मलाई विदा गरेकी थिए। दही चामलको टिका र दुबोको माला लगाइदिएर त्यतिखेर मैले उसका कमलपत्र चाहिँ आँखाका आँसुलाई अनुभव गरेको थिएँ। त्यति बेला साँच्चै नै मूर्ख बनिरहेको थिएँ म। मलाई विदा गर्नुभन्दा पहिले उसले सुटुक्क लुकाएर रेशमी रुमालमा बाँधेको एउटा पोको दिएकी थिए। अरे, त्यति बेला पनि मैले उसलाई चिन्न सकेको थिएन, उसको हृदयलाई चिन्न सकेको थिएन। तर चिनेर पुगेँ। थानको डाँडामा पुगेपछि उसले दिएको रेशमी रुमाल फुकाएर हेर्दा त्यसमा मैले फेला पारेको थिएँ दुई दाना सुन्तला, चार कोसा केरा अनि केही मसलाहरू। त्यो मसलालाई मैले मुजफ्फरपुरको छाउनीमा हुँदासम्म पनि खाएको थिएँ। निश्चय नै त्यतिखेर उसको छरितो गोरो शरीरको झझरको मेरो तरुण्याईलाई गिज्याएर बेपत्ता हुन्थ्यो। त्यसपछि गोर्खा ललित 43 निमित्त छानिएर युरोपको आकाशमा उड्दा पनि मैले निश्चय नै उसलाई सम्झेको थिएँ। उसको ओठबाट बराबर चेप्लाने मूर्ख शब्दलाई पनि सम्झेको थिएँ। तर आज जब म त्यो उसको मूर्ख शब्दलाई सम्झिन्छु त्यतिखेर मेरो अभ्यन्तर त्यसै त्यसै कराउन थाल्छ। निश्चय म मूर्ख थिएँ, म बुद्ध थिएँ। तर मूर्ख कस्तो, बुद्ध कस्तो, त्यो पनि स्थिति बोधभित्रकै कुरा न हो। जन्मले नै युद्धको आगोको रापमा होमिदिएको हामीसँग रोमान्स नै कहाँ हुन्छ र रोमान्सको स्वाद नै कहाँ हुन्छ र यदि हुन्छ भने दावा गर्छु भने हे ईश्वर तिमी साक्षी छौ, त्यो निश्चय नै आउँदो पिँढीका निम्ति एउटा ठुलो ढोका हुनेछ, एकदम ठुलो ढोका। तर मैले धोका दिएको छैन। म फेरि टाउको ठाडो पारेर हामीतिर फर्केको हात्तीतिर हेर्छु। हात्ती आफ्नो झुन्डमा मिसेर हराउँछ, बल्ल ढुक्क हुन्छ मेरो मन। म त्यो स्वास्नी मान्छेलाई लिएर पानी थामिसकेकाले बाटो काट्दा काट्दै भन्छु, आफ्नो बारेमा त केही भन्नु भएन नि फ्राउले, मसँग भन्ने कुरा नै छैन, वास्तवमा म रित्ती छु हरन्त, मेरो कथामा तिनै फुल र रोगीहरू मात्र छन्। बिहे पनि तिनीहरूसँगै गर्नुहुन्छ कि, फेरि हाँसिदिन्छ ऊ। तर म यसपल्ट निर्धक्क छु, उसको हाँसोले हिंस्रक जनावरहरूको कान ठाडा होला भन्ने डर छैन। अब हाँसो टुङ्गिएपछि ऊ भन्छे, बिहे मेरो भाग्यमा लेखेको छैन हरन्त। तपाईँलाई थाहा छैन अनन्त, यहाँ प्रार्थनामा म चिसी छु त्यो शब्दसँगै। हेर्नुहोस् न, कतिजनाले मसँग बिहे गर्छु भन्ने प्रस्ताव राखेका थिए, ती सबका सब मारिए, कालगतिले होइन अनन्त, नाजीहरूको गोलीले। मेरो स्मृतिमा अहिलेसम्म पनि फ्रान्सको अनुहार छ, मुलरको अनुहार छ अनन्त। म केही बोल्दिनँ, निमेषपछि ऊ फेरि बोल्छे, अनन्त फ्रान्स विद्यार्थी थियो, केवल विद्यार्थी, मेडिकल कलेजको। उसलाई राजनीतिसँग केही वास्ता छैन, वास्ता थिएन, ऊ ठुलो डाक्टर बन्न चाहन्थ्यो। तर बुझ्नुभयो, नाजी आँखालाई पत्यार परेन। मसँग बिहे गर्ने कुराकानी छिनेको पर्सिपल्टै नाजीहरूले उसलाई गोली हानेर मारेका थिए, उसमाथि कम्युनिस्टको चार्ज लगाइएको थियो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 19 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई shruti@unn.com.np। हवस् त, अर्को साता फेरि आजको दिनमा चपाइएका अनुहारको सातौं श्रृंखलाको वाचन लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृंखलामा गिजु भाइको उपन्यास दिवा स्वप्नको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टुसरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।